أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد أرسلنا موسى بآياتنا وسلطان مبين إلى فرعون وهامان وقارون فقالوا ساحر كذاب صدق الله العلي العظيم بمحمد وآل محمد صلوات کل جیسا کہ آپ کو معلوم ہے کہ ہم نے سورۃ الشعراء کی آیات کے سلسلے کو روک کر اور سورہ مؤمن اس کو سورہ غافر بھی کہتے ہیں اس کی چند آیات کی طرف آئے تھے اور ایک بہت ہی اہم کردار کہ جس کو قرآن مجید اس سورہ مبارکہ میں مومن آل فرعون کہتا ہے کہ جو فرعون کے نہ صرف یہ کہ اس کی قوم میں سے تھا بلکہ اس کے جیسا کہ آپ آنے والی آیات سے اندازہ ہو جائے گا آپ کو بہت قریبی بھی تھا اور فرعون کی اس میں اس کا نام نیشنل سیکیورٹی کاؤنسل ہی رکھوں کہ اس میں بہت ہی زیادہ مؤثر تھا
کچن کیبنٹ
اور وہ ان آیات سے پتہ چلے گا کہ فرعون ان افراد کے مشورے اور تائید کے بغیر یعنی کوئی بڑا کام نہیں کر پاتا تھا یہ آیات یہ گواہی دے رہی ہے یعنی اس کو یہ لگتا تھا کہ اگر ان میں سے کوئی ناراض ہو گیا یہ متفق نہ ہوئے تو میرا پورا سسٹم جو ہے وہ ڈاوا ڈول ہو جائے گا تو ان آیات میں گویا اس بات کی ترغیب ہے کہ کوئی بندہ مومن یہ راستہ بھی اختیار کر سکتا ہے اصلاح کے لیے کہ وہ اس نیت سے کہ وہ کسی اہم پوسٹ پر کسی اہم پوزیشن پر ملکی لیول پر آج کل کے اعتبار سے مثلا صوبائی لیول پر بیوروکریسی میں فوج میں انٹیلیجنس میں ایسی جگہ پر جا کے بیٹھا ہو کہ اس کا ظاہر ایسا ہی ہو جیسے وہ سارے ہوتے ہیں ورنہ تو حصہ بن ہی نہیں سکتا لیکن باطن اس کا حق پر ہو مومن ہو اور وہ اس اہم پوزیشن پر بیٹھ کر اپنا رول پلے کرے خاص طور پہ وقت آنے پہ یہ ان آیات سے ہمیں پتہ چلتا ہے اور آپ کی خدمت میں عرض کروں کہ غالباً حضرت ابو طالب علیہ السلام کو بھی اسی طرح کی پالیسی کی سزا ملی ہے مسلمانوں کی طرف سے کیونکہ حضرت ابو طالب اگر تو لوگوں کے سامنے کھل کر قریش مکہ کے سامنے کھل کر اسلام کا اظہار کرتے تو کیا ہوتا پھر جس طرح باقی رسول پاک پر ایمان لانے والوں کو قریش مکہ اپنے مخالف تصور کرتے تھے پھر یہ بھی اسی لسٹ میں آ جاتے لیکن حضرت ابو طالب نے پالیسی یہ رکھی کہ جب بھی کوئی رسول اللہ کے خلاف پلان یہ بنانا چاہے ان کو پہلے میرے پاس آنا پڑے یہ مجھے اپنے اس میں شریک سمجھے اپنے اپنوں میں سمجھے لہذا آپ دیکھتے ہیں کہ جب انہوں نے کہا آ کر کے اپنے بھتیجے سے کہو جتنی دولت چاہیے ہم دیتے ہیں ہم اسے اپنا سردار بناتے ہیں ہم عرب کی خوبصورت ترین عورت اگر اس کو چاہیے ہم عورت دیتے ہیں لیکن یہ اپنے کام سے باز آ جائے تو حضرت حمزہ کے پاس نہیں گئے چونکہ وہ اسلام قبول کر چکے تھے اسلام قبول یعنی ظاہری लेकिन किसके पास आए? हजरत अबू तालिब के पास। उन्होंने अपनी पॉलिसी रखी ऐसी थी कि एक लिहाज से एक सेक्रीफाइस की हुई थी कि मुशरिकीन मक्का मुझे यूं ही समझे कि ये बंदा पूरी तरह उसका नहीं है और उनकी सारी बातों का मुझे अंदाज़ा रहे और वो कोई ख़तरनाक प्लान मोहम्मद इब्न अब्दुल्ला सल्लल्लाहु अलैहि वसल्लम के ख़िलाफ़ न कर सके। वगरना बहुत सारे कराइन ऐसे हैं कि जो हमें बड़ा वाज़े तौर पे बताते हैं, हत्ता कि जो जो लोग उनके इस्लाम का इनकार करते हैं उनको भी बड़ा वाज़े ये कराइन बताते हैं कि जनाब अबू तालिब को अपनी जान और अपने बेटों, अपने बच्चों, अपनी औलाद की जान से बढ़कर रसूलुल्लाह की जान अजीज़ थी। और ऐसा कभी भी नहीं होता, दीन एक बड़ी अहम चीज़ होता है कि दीनी एतबार से दुश्मनी हो। आपको पता है बाप का दीन और वो बेटे का और, वो लड़ पड़ते हैं आपस में, बेटा उठ के खड़ा हो जाता है बाप के सामने, क्योंकि दीन एक इंसान के अंदर एक हैसियत रखता है अकायद के मामले। जबकि जनाब अबू तालिब, अगर आप फ़र्ज़ करें कि ये इस्लाम कबूल नहीं किया था और भतीजा जो है वो 24 घंटे चचा के दीन की धजियाँ उड़ा रहा है और चचा को फिर भी जान से प्यारा है, ऐसा नहीं होता। और फिर वसीयत में मौला अली अलैहिस्सलाम से अपने बच्चों से कह रहे हैं कि मैं जब दुनिया से चला जाऊं तो तुमने अपनी जानों से बढ़कर रसूलुल्लाह की हिफाजत तुमने करनी है। बहरहाल ये बात बड़ी वाज़ह है कि बनू उमैया ने टारगेट किया हज़रत अली की दुश्मनी में हर उस शख्स को जो अली से मरबूत था किसी न किसी तरह, और ज़ाहिर है कि उनमें से एक बहुत बड़ी शख्सियत जनाब अबू तालिब थे, तो इन्होंने उनको नहीं छोड़ा। एक रिवायत घुसा दी अपनी किताबों में, एक दो रिवायात, और वो अहले सुन्नत की किताबों में आ गई। और अब जो नहीं भी चाहते, बहुत सारे लोग ऐसे हैं कि जो ना उस रिवायत का इनकार कर सकते हैं लेकिन उसके बावजूद कहते हैं कि रसूल पाक के वालदैन हज़रत अबू तालिब के बारे में ज़बान मत खोलो, क्योंकि जो उनका ईमान है रसूलुल्लाह पर वो रुकावट बनता है। और जो खिदमात हैं जनाब अबू तालिब अलैहिस्सलाम की, कुरान की आयत का इशारा उनकी तरफ है, अलम यजिद का यतीम फ़ावा। मैं ज़रा साइड पर चला गया लेकिन अर्ज़ कर दूँ, अल्लाह जब अपने एहसान याद करवाता है, अपने एहसान याद करवाता है तो हमने आपको पनाह दी। पनाह किसकी थी? सबसे ज़्यादा जिनके साए में परवरिश पाई है वो कौन है? जनाब अबू तालिब। और कोई मिसाल दे, अभी मेरे जहन में ऐसे फ्लैश हुआ, कोई मिसाल दे। इस तरह तो मूसा ने भी फिरौन के उसमें परवरिश पाई थी, दुश्मन तो बात कर सकता है ना। तो उसका जवाब ये है कि फिरौन को जैसे ही पता चला मूसा जो है वो मेरे दीन और उसके ख़िलाफ़ है, तो उसने तो कहा मारो इसको। लेकिन जनाब अबू तालिब इतने साल रसूलुल्लाह ने चैलेंज किए रखा पूरे मुशरिकीन मक्का के दीन को, उनके बुतों को, हर चीज़ को, और अबू तालिब फिर भी अपनी जान छिड़क रहे हैं, तो बहुत फ़र्क है, तवज्जो फरमा रहे। और ये भी आपको अर्ज़ कर दूं कि जब फिरौन की बीवी ने उठाया था हज़रत मूसा को दरिया से, और वो जिस कपड़े में लिपटे हुए थे वो इब्रियों का, यानी जो बनी इसराइल, उनका वो कपड़ा था, तो फिरौन ने कहा इसको मारना, उन दिनों बच्चे मरवा रहा था वो, तो अल्लाह ने उस खातून के दिल में मोहब्बत डाल दी मूसा की और वो आड़े आ गई और बिल आखिर फिरौन बाज आ गए। तो बहुत वो डिफरेंस है, ख़ास तौर पर जब रसूलुल्लाह ने भी इजहार कर दिया कि मैं कौन हूँ और मूसा ने भी इजहार कर दिया मैं कौन हूँ, तो दोनों के जिनके घर में पले थे दोनों के रिएक्शन बिल्कुल डिफरेंट है। एक जान का दुश्मन हो गया और दूसरा अपने बच्चों से भी कह रहा है कि इसकी जान जो है तुम्हारी जानों से ज़्यादा अजीज़ है और तुम सारे तुम्हारे होते हुए इस पर कोई आँच ना आए और कोई मुश्किल ना आए। किसको कह रहे? जिसने उनके दीन को, अबाउजदाद को, सबको टारगेट किया हुआ था। वो कहते थे ये गलत है और बातें। सलवात पढ़े मोहम्मद वाल को। तो हमने जो आयात पढ़ी थी आपकी खिदमत में, मैं वहीं से अर्ज करता हूँ। और बेतहकीक आयत नंबर 23 से सूरह मोमिन या सूरह गाफिर से ये बात शुरू होती है। हमने मूसा को अपनी निशानियाँ और वाज़ दलायल के साथ भेजा, फिरौन और हामान और कारून की तरफ, तो उन लोगों ने कहा ये तो बहुत झूठा जादूगर है। ये हामान फिरौन का एक मेन बंदा है जो इसके अहकाम को इजरा करता था, क्योंकि इसी सूरत में आगे जाके आता है सूरह मोमिन में कि वक़ाल फिरऔन या हामान, फिरौन ने कहा ए हामान इब्न ली सरहन, मेरे लिए एक बहुत ऊंचा मीनार तैयार कर, एक बहुत ऊंची इमारत तैयार कर, लअल्ली अबलुगुल असबाब, ताकि मेरे पास कुछ वसाइल वसीला फराम हो जाए। अत्तलिउ इला इलाहि मूसा, मूसा जो कह रहा है ना मेरा रब है तो वह आसमान में है, तो तू तेरा इमारत बना ताकि मैं ऊपर चढ़ के पता करूँ कि ये कौन है जिसकी मूसा बात कर रहा। वकदालिक ज़ुय्यिना लिफिरऔन सुउ अमली, अल्लाह फरमाता है इस तरह फिरौन का गंदा अमल उसके सामने बड़ा मुज़य्यन कर दिया गया कि मैं इमारत बनवा रहा हूँ और ऊपर जाके मैं उससे मिलता हूँ कि जिसको जिसका तारुफ मूसा करवा रहा है और मेरे मुकाबले में उसको रब बता रहा है। हामान और कारून आप जानते हैं कि बहुत ही एक मालदार इंसान था कि जो समझ ले कि अच्छा कारून की आप किस्मत देखें, कारून का ताल्लुक हज़रत मूसा की कौम से, लेकिन पार्ट जो है वो किसका बन गया, ये कुरान की बड़ी इबरतनाक मिसाल है। कारून है बनी इसराइल से लेकिन शामिल किस में है, फिरौन के उस, और मोमिन आले फिरौन है फिरौन की कौम का लेकिन सपोर्टर किसका है, हज़रत मूसा अलैहिस्सलातु वस्सलाम का। अबू लहब चचा है रसूलुल्लाह का लेकिन तब्बत यदा अबी लहब है, और सलमान फारसी दूर से भी कोई रिश्ता नहीं, वो ईरान से आए हैं लेकिन सलमान व मिन्ना अहलुल बैत। तो दीन इस्लाम में रिश्तों की बिना पर अल्लाह ताला के यहाँ कोई लिफ्ट नहीं करवाई जाती। हम बार बार जिक्र करते हैं हजरत नूह का सुलभी बेटा, सगा बेटा जहन्नमी, हजरत नूह और लूत की दोनों की बीवियां, अल्लाह ताला कहता है कि वो उनके जो नबी शौहर थे उनके कुछ भी काम ना आए, यानी कोई जरा बराबर भी लीनियंसी अल्लाह की तरफ से, इसलिए कि ये नूह ने 950 साल सर्विस की है, मेरी खिदमत की है, चलो बीवी को मैं जरा थोड़ा कंसेशन दे दूं। नो, हज़रत लूत की बीवी नहीं, अजाब का शिकार हो, हज़रत नूह की बीवी भी घर कोई उस तूफ़ान में, लूत की बीवी भी जब उस बस्ती पे अजाब आया वो उस अजाब का शिकार हो, हज़रत नूह का बेटा अल्लाह से थोड़ी रिक्वेस्ट के बावजूद घर को गया, उल्टा अल्लाह ने हज़रत नूह को डांट दिया। तो अल्लाह के बाज जिनको अल्लाह अपनी सुन्नत कहता है वो अटल है। हमको अपने आप को तब्दील करना है अल्लाह के पास, अल्लाह का कुर्ब हासिल करने के लिए, न कि तवज्जो फरमाइएगा, बिल्कुल कुरान इसकी इजाज़त नहीं देता कि कोई कौम या कोई ग्रुप अपने लिए ये फ़र्ज कर ले कि हम अल्लाह के लिए कोई स्पेशल मकाम रखते हैं, हम अल्लाह के कोई फेवरेट लोग हैं। क्या मतलब? हमारे लिए अलग से अल्लाह ताला के पास कंसेशंस भी हैं और हमारे लिए अलग से अल्लाह ताला को बड़ी ज़्यादा मोहब्बत भी है। ये वाला नज़रिया अल्लाह ताला ने यहूदियों का बयान किया है और ये यहूदियों के जराइम की जो लंबी फहरिस्त है कुरान में उनमें से एक ये है। और आप देखिए अल्लाह इनको कहता क्या, हालांकि यहूदी कौन है, हज़रत याकूब की औलाद है, नस्ल है, सिर्फ उम्मत नहीं है, हज़रत इब्राहिम की औलाद है, इब्राहिम के बेटे इसहाक, इसहाक के बेटे याकूब, और याकूब का नाम लकब इसराइल था और बनी इसराइल उनकी औलाद को कहते हैं। तो ये उम्मत तो थे ही थे, औलाद थे उनकी। तो ये कहते थे नहनु अबनाउल्लाह व अहिब्बाउ, हम अल्लाह के बेटे हैं, यानी हम हमारा वो प्रोटोकॉल है जैसे अल्लाह के बेटों का होता है, वह अहबा, और हम अल्लाह के फेवरेट हैं, हमसे अल्लाह बहुत मोहब्बत करता है। अल्लाह ने जवाब दिया, अगर करता है तो तुम पे क्यों लानत की उसने, तुम पर जिल्लत और रुसवाई क्यों थोप दी अल्लाह ने, तुम में से कुछ को बंदरों में बस क्यों कर दिया, तुम में से कुछ को खिंजीर बना दिया, ये सारी लानतें। तुम कह रहे हो तुम अल्लाह के फेवरेट हो, कोई फेवरेट नहीं। अल्लाह का फेवरेट कौन है? इन अकरमकुम इंदल्लाह अतकाकुम। ऐसी रिवायात आमतौर पर जो हमारी किताबों में भी है बयान नहीं की जाती। शहीद मुर्तज़ा मुताहरी रिजवानुल्लाह ताला अलैह ने यह बयान किया और हमारी कुतुब में मौजूद है कि एक मरतबा कितना मकाम है जनाब सैयदा का, रसूल पाक ने अपनी बेटी को बुलाया और कहा कि बेटी फातिमा, इस बात पर कभी मत रहना कि तू मेरी बेटी है, तुझे अपना अमल लेके अल्लाह की बारगाह में पेश होना। एक दफ़ा बनू हाशिम को बुलाया, इकट्ठा किया और कहा मैं तुम्हें खबरदार कर रहा हूँ कि कहीं ऐसा ना हो कि जो मेरे साथ कोई रिश्ता नहीं रखते अपने अल्लाह की इताअत की वजह से क़यामत के दिन वो मेरे साथ खड़े किए जाएं और तुम्हारे आमाल ऐसे हो कि अल्लाह तुम्हें मेरे साथ खड़ा ना होने दे और तुम्हें मुझसे दूर कर दे। कोई रिश्तेदारी, कोई पार्टीबाजी, कुछ भी नहीं। ये जो बाज़ोकात बाज़ कौमों में जरासीम आ जाते हैं ना कि हम बड़े अलग हैं, ये यहूदी जरासीम है असल, जो कुरान ने पॉइंट आउट किया। और ये उसूल आप मौला अली अलैहिस्सलाम का बयान करदा हमेशा याद रखें, जो नहजुल बलागा में मौजूद है, कि जिस बात पर तवज्जो कीजिए, जिस बात पर, जिस चीज़ पर, यानी जिस काम पर, जिस नज़रिए पर, जिस अकीदा रखने पर अल्लाह तुमसे पहले किसी कौम पर नाराज़ हुआ है, हरगिज उसी चीज पर वो तुमसे राजी नहीं होगा। हरगिज उसकी रजा और उसकी नाराजगी वही है जो उसने कुरान में बयान कर दी है, और अब ता कयामत, जब तक ये दुनिया बाकी है, वो नहीं बदलेगी। तो इंसान को गौर से देखना चाहिए अल्लाह यहूदियों की किन किन बातों पे नाराज हुए, और फिर देखना चाहिए कि वो हमारे अंदर तो नहीं आएगी। अब अगर आपके लिए सख्त ना हो, बाद में सवाल करना चाहे तो कर ले। अल्लाह ताला कभी राजी नहीं हो सकता इस फॉर्मूले के मुताबिक उस बंदे पे जो कहे मैं आत्मा जन्नत में जाऊंगा, दूसरे दोजख में जाएंगे। नहीं राजी हो सकता अल्लाह इस बात पर कि मैं जहन्नम में गया भी तो आत्मा वापस आ जाऊंगा जन्नत में, नहीं राजी हो सकता। और अगर रिवायात भी हो, रिवायात को वहां पेश किया जाएगा। किसको पेश किया जाएगा? कुरान मजीद की अदालत में पेश किया जाएगा, जो अल्लाह का बयान है कि जिस बात पर अल्लाह तुमसे पहलों पर कौमों पर नाराज हुआ है और वो उसने अपने कुरान में बयान किया है, तो तुम जान लो इस बात को कि कभी भी तुम्हारे उस किसी काम पर, उस नज़रिए पर, उस अकीदे पर अल्लाह तुमसे राजी हो जाए कि ख्याल निकाल देना, क्योंकि अल्लाह ने अपनी जो रजा बयान करनी थी उसने कुरान में बयान कर दी है, अपनी नाराज़गी जो बयान करनी थी उसने कुरान में बयान कर दी है, उसने पिछली कौमों की दास्तानें सुनाई हैं ताकि तुम्हें पता चल जाए कि अल्लाह ताला इन कौमों पर क्यों नाराज़ होता था और क्यों इन पर अजाब नाजिल हुए, क्यों अल्लाह ने एक कौम को कहा हमने तुम्हें आलमीन पर फजीलत दी और फिर कहा तुम पर लानत कर दी अल्लाह ने। एक ही कौम जो मूसा को अपना नबी मानते हैं, जो तौरात को अपनी किताब मानते हैं, और अल्लाह कह रहे हैं या बनी इसराइल अज़्कुरू निअमती अल्लती अनअमतु अलैकुम व अन्नी फद्दलतुकुम अलल आलमीन। ए बनी इसराइल, याद करो मेरी नेमत को जो मैंने तुम्हें अता की थी और मैंने तुम्हें आलमीन पर फजीलत दी थी, और उसी में थोड़ा आगे चल के कहते हैं ज़ुरिबत अलैहिमुद्दिल्लतु वल मस्कना, इन पर जिल्लत और मोहताजी दे मारी गई, और उसी के साथ दूसरी आयत में कहता है फलानतुल्लाह अलल काफिरीन, इन यहूदियों को कि लानत है अल्लाह की इन काफिरों पर। तो ये आलमीन पर फजीलत, लानत तक सफर बड़ा तेजी से तय किया बनी इसराइल, क्योंकि फजीलत क्या है? मेयार पर है, और अगर वो मेयार अल्लाह ताला की अमानत में खयानत है, अल्लाह ताला की नाफरमानी है, तो फिर वही फजीलत अल्लाह वापस लेता और कहता तुम पे लानत। तो अल्लाह ने अपनी आयात में सब कुछ बड़ा वाज़े बयान फरमा दिए। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। एक और नज़रिया हमारे यहाँ जो जिसको प्रमोट भी किया जाता है बड़े अच्छे अल्फाज में, कुरान मजीद में वाज़े है कि ऐसा नहीं है। कौन सा नज़रिया? के सादा लफ्ज़ों में कह रहा हूँ कि हम जितने भी गुनाहगार हुए, जितने भी गुनाहगार हैं ہیں تو مدینے والے کی امتی, ان کی اتنی شان ہے اللہ کے ہاں کہ وہ ہمیں لے کر نکل جائیں گے اور وہ ہمیں بچا لیں گے. یہ بڑا پروموٹ ہوتا ہے نظریے, اور اس نظریے نے اس قوم کو کرپٹ کرنے میں بڑا کردار ادا کیا. اب سنیں اللہ کیا کہتا ہے, 134 آیت ہے سورۃ البقرہ میں. اس سے پچھلی آیتوں میں اللہ کچھ شخصیات کے نام لیتا ہے, ابراہیم, اسماعیل, اسحاق, یعقوب, سب اللہ کے نبی. ابراہیم جیسا شان و شوکت والا, ان کے نام لے کر یہودیوں سے کہتا ہے کہ تم اپنے آپ کو ان سے منسوب کرتے ہو. اب سنیں لفظ کیا قرآن کے, تلک امت قد خلت, یہ جو ابراہیم تھے, یہ جو اسماعیل تھے, یہ جو اسحاق تھے, یہ جو یعقوب تھے, یہ ایک امت تھی, کچھ لوگ تھے جو گزر گئے. لہا ما کسبت ولکم ما کسبت, تم جو اپنے آپ کو ان کا امتی کہتے ہو, ان کی اولاد ہو, تم اپنے آپ کو ان سے منسوب کرتے ہو, ان کے بڑے تم خوش ہو کے نام لیتے ہو اور کہتے ہو کہ ہم نے نکل جانا, ہم بڑے اسپیشل ہیں. تو وہ امت تھی جو گزر گئی, جو اعمال جو کام انہوں نے کیے تھے وہ انہی کو کام آئیں گے اور تمہارے سامنے تمہارے کام ہوں گے, نہ کہ جو ابراہیم نے کیا تھا اس کا بینیفٹ تمہیں ملے, یعقوب کے اعمال کا بینیفٹ تمہیں ملے اور فارمولہ اپلائی کریں, رسول اللہ کے شان کا بینیفٹ تمہیں ملے, امام حسین کی تکلیفوں کا بینیفٹ تمہیں ملے, حضرت عیسیٰ کے زخموں کا بینیفٹ تمہیں ملے. لہا ما کسبت ولکم ما کسبتم, جو انہوں نے کیا تھا وہ ان کے لیے تھا اور تمہارے لیے وہ ہے جو تم کر رہے ہو. ولا تسألون عما کانوا یعملون, اور جو وہ عمل کیا کرتے تھے تم سے وہ سوال نہیں کروں گا, میں تم سے پوچھوں گا تم کیا کر کے آئے. قرآن کیسے اوپن بیان کرتا ہے اس کو, قرآن کو سنو تمہارے کو اپنی فکر پڑ جائے گی. اسے کیا فکر پڑے گی, میں نے ابراہیم کے نعرے نہیں مارنے, میں نے ابراہیم کو فالو کرنا ہے, میں نے یعقوب کے جشن جو ہے نا صرف منانے پہ اکتفا نہیں کرنا, میں نے یعقوب کو فالو کرنا ہے ورنہ نہیں کام آئے گا. یعقوب کا مقام اس کا سبب بھی بنے گا کہ میری کرپشن اللہ معاف کر دے, میری نافرمانی اللہ معاف کر دے. ہاں فالو کرنے کی کوشش کی, رخ اسی طرف تھا, کمی بیشی رہ گئی, پھر شفاعت کا وہ ہے. لیکن پیپر ہی بلینک دے کر آیا ہے ابراہیم کے صدقے پاس ہو جاؤں گا تو نہیں ہوگا. اسی طرح اس وجہ سے انسانوں میں اللہ کی اطاعت کا جذبہ سست اور دو نمبریا کر کے بخشے جانے کی امیدیں زیادہ ہو جاتی ہیں. تو میرے مولا فرماتے ہیں کہ قرآن میں جا کے دیکھو, اللہ جن باتوں پر ناراض ہوا ہے پچھلوں سے کبھی بھی تمہاری اس طرح کی باتوں پہ تم سے خوش نہیں ہوگا. وہ میں ایک جوک سنایا کرتا ہوں اس آیت کو سمجھانے کے لیے, تلک امت ان قد خلت, یہ دو دفعہ آیت آئی, 141 بھی ہے اور 134 بھی ہے سورۃ البقرہ میں. تو بندہ گیا نوکری لگوانے کے لیے کہیں, ایک صلوات پڑھے محمد و آل محمد پر, نوکری لگوانے گیا اور سامنے جو انٹرویو لینے والی ٹیم بیٹھی ہوئی تھی انہوں نے کہا کہ آپ سے کچھ سوال پوچھیں گے, تو آپ ان کے جواب انشاءاللہ جب دے دیں گے تو صحیح جواب دیں گے آپ, تو آپ اس نوکری کے لیے انشاءاللہ ایلیجبل ہیں اور وش یو بیسٹ آف لک, ٹھیک ہے, جیسے کرتے ہیں. وہ سوال پوچھنے شروع کیے تو سوال پوچھتے پوچھتے ایک انٹرویو کرنے والے سے پوچھا کہ اچھا آپ یہ بتائیے کہ آپ کے ماشاء اللہ میٹرک میں کتنے نمبر آئے تھے. اس نے کہا جی میٹرک میں میرے فادر نے 80% نمبر لیے تھے. یہ عقیدہ, اس عقیدے کا پوسٹ مارٹم یہ ہے, آپ کو ہنسی آئے گی لیکن اس عقیدے پہ لوگ جی رہے ہیں, زحمت رسول اللہ اٹھائیں گے, کرپشن میری معاف ہوگی, نافرمانیاں میری معاف ہوں گی, تبھی تو اس قوم کا بیڑا غرق ہوا ہے ان چیزوں سے. یہ وہی چیزیں ہیں جو پہلے بنی اسرائیل, اللہ تعالیٰ نے بیان کیے قرآن میں. تو انہوں نے کہا کہ اب وہ جو بندہ انٹرویو والا تھا اس کو تھوڑی تب غصہ تو چڑھا لیکن ذرا رحم دل بندہ تھا, تو اس نے ذرا بات گھما دی کہ یار کہتا اچھا اچھا ماشاء اللہ لائق باپ کے بیٹے ہیں, ویری گڈ, آپ کے فادر پڑھنے والے تھے تو اتنے لائق باپ کے بیٹے ہیں تو انشاءاللہ آپ بھی لائق ہوں گے, تو آپ کے کتنے نمبر تھے؟ کہتا میرے دادے کے 85% تھے. اس کو پھر غصہ چڑھا لیکن بلاخر ایک دفعہ پھر برداشت کر گئے. कहते हैं माशाल्लाह लायक, पूरी फैमिली खानदान लायक खानदान के चश्मो चराग। अल्लाह भी कहेगा तुम कहते हो तुम रसूलुल्लाह की उम्मती हो, अपने करतूत देखो, तुमने रसूलुल्लाह को इस निगाह से नहीं देखा कि मैंने ये करतूत नहीं करने, मैंने रसूलुल्लाह के सामने शर्मिंदा नहीं होना क़यामत के दिन। इस निगाह से नहीं देखा रसूल को, इस निगाह से देखा मैं काले करतूत करूं रसूल मुझे बख्शाएगा, तुम्हें किसने कहा था? तो उसने फिर भी गुस्सा पी के कहता है माशाल्लाह माशाल्लाह पूरी पूरा फैमिली आपकी, बाप 80%, दादा 85%, तो अब आप जल्दी से अपने बताएं। वो तो कहता है मेरे परदादे के 90%। उसने कहा शक्ल गुम कर यहाँ से, नौकरी के लिए भी दादे को भेज या परदादे को या अब्बा को, उनके नंबरों पे तेरी नौकरी, लहा मा कसबत व लकुम मा कसबत, इब्राहिम और इस्माइल और इसहाक और याकूब ने जो किया उस पर जो मिलना है उनको मिलेगा, तुम्हें उन आमाल पे मिलेगा जो तुमने किए। वला तुसअलून अम्मा कानू यअमलून, तुमसे ये नहीं पूछा जाएगा तुम्हारे दादे ने कितने, इब्राहिम ने बुत कैसे तोड़े थे, उसका कसीदा सुनाओ और निकल जाओ। कुरान वाजे है, ये कुरान क्यों हमारी जिंदगियों में नहीं है? इसलिए कि कुरान में मुफ्त लड्डू पेस्ट्रियाँ बिकती नहीं जैसे आजकल मिम्बरों से बिक रही हैं। वो चंद आयत सिलेक्टेड आयत हैं जिन पे नारे वारे लगवाने होते हैं, वो ज्यादा मिम्बर पे मिल जाती है हमें, बाकी कुरान खत्म। और हदीस सकलैन का कितना शोर है, हदीस सकलैन का कितना शोर है कि इस्लाम दो सतूनों पे कायम है, एक है ही कोई नहीं। लोगों को बताओ इस्लाम दो, कुरान और अहले बैत, कुरान। अगर पूछे यहां कुरान मजीद के बारे में कुछ बताओ, कुछ भी नहीं। ब्लंडर देख कितना बड़ा ही है। वो जो मैंने आपको आगा कराती का खत शुरू में सुनाया था वो इसी ब्लंडर की तरफ इशारा कर रहा कि तुम कह रहे हो इस्लाम की इमारत दो सतूनों पे कायम है, तो दूसरा तो तुम किधर दिखाओ, दूसरा किधर है? और याद रखे जिसके पास है दोनों है, जिसके पास नहीं है एक भी नहीं है। हकीकत में जिसके पास एक है दूसरा भी होना चाहिए। लई या तफर्रका का ये माना है कभी जुदा नहीं होते। और जो कह रहे एक है, मेरे एक पे बड़ा जोर दिया और दूसरे की तवज्जो नहीं है, उसके पास वो एक भी नहीं है। वो अपनी समझ रहा है कि मेरे पास है एक, वो एक भी नहीं। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद। फिरौन और हामान और कारून की तरफ तो उन लोगों ने कहा ये तो बहुत झूठा जादूगर है, बस जब उन्होंने हमारी तरफ से इन लोगों को हक पहुंचाया तो वो कहने लगे जो इसके साथ ईमान ले आए उनके बेटों को कत्ल कर दो और उनकी बेटियों को जिंदा रहने दो, मगर काफिरों की चाल अकारत ही जाती। अलबत्त कब अकारत जाती है? जब कोई मूसा खड़ा हो सामने, वरना तो काफिर मौजे करते, हर चाल खुल के चलते हैं, नतीज भी लेते हैं। लेकिन अगर सामने कोई खड़ा हो जाए हक के लिए, अल्लाह का नुमाइंदा, अल्लाह पर वाकई तवक्कुल करने वाला, तो फिर आप देखें वाकियन कई एतबार से इनकलाब इस्लामी ईरान मौजज़े से कम नहीं है। सारी दुनिया का तशद्दुद, सारी दुनिया की इंटेलिजेंस, सब कुछ आप देखें ईरान में पीक पर मौजूद था। शाह की गिरफ्त ईरान के मुआशरे पर बहुत ज़्यादा थी। हमारे यहाँ ऐसा मामला नहीं है, लेकिन एक को जिसे कुरान रजुल कहता है, मर्द, ठीक है, तो वो जब खड़ा हुआ तो आपने देखा कि हर कोई देखता रह गया और इनकलाब इस्लामी कामयाब हो गया। ये फिरौन के हथकंडे, बेटों को कत्ल कर दो और बेटियों को जिंदा रहने दो मगर काफिलों की चाल अकारत जाती है। अब यहाँ से ये आयत नंबर 25 थी, आयत नंबर 26 से ये अब वो मीटिंग है जो फिरौन अपनी उस खास किचन कैबिनेट के साथ बैठा हुआ कर रहा है। आमतौर पे तो हम यही समझते हैं ना कि फिरौन तो बहुत ही था ना, फिरौन भी कुछ लोगों के सहारे ही चलता था, जो उसकी वो कैबिनेट थी और उनके बगैर वो नहीं काम कर सकता, जैसे कि आयात खुद गवाही देंगे। وقال فرعون ذروني اقتل موسى وليدع ربه, اور فرعون نے کہا مجھے چھوڑو, اگر آپ مجھے اجازت دیں تو میں موسیٰ کو, میں قصہ ہی تمام کروں, کوئی شے نہیں ہے, ٹھیک ہے نا, لیکن مسئلہ یہ کہ آپ کو اعتماد میں لیے بغیر تو میں کوئی اسٹیپ نہیں لے سکتا, ٹھیک ہے. میں سمجھ رہا ہوں کہ موسیٰ کا پتہ صاف کر دینا چاہیے, میں اسے قتل کرواتا ہوں. ولید اور رب, اور یہ جو اس نے رب رب کی شور مچائی ہوئی ہے تو پکارے اپنے رب کو, ہوگا تو آ جائے گا, میں اس کا کام تمام کرا دوں. اب اپنے یہ جو کہہ رہے ہیں نا کہ اگر آپ اجازت دو, ساتھ ایک دلیل بھی دے رہے ہیں تاکہ لوگ اس کے ساتھ ہو جائیں. ہر ایک بندہ سچا ہو یا جھوٹا, دلیل کے نام پہ کوئی نہ کوئی چیز رکھتا ہے اپنے پاس تاکہ اگلے بندوں کو اس کی وجہ سے اپنی طرف اٹریکٹ کر سکے. اس نے کیا دلیل دی؟ انی اخاف ان یبدل دینکم, مجھے خوف ہے کہ یہ جو موسیٰ ہے نا یہ ہمارا یہ دین تباہ کر دے گا. فرعون کہہ رہے ہیں کون سا دین, جس میں فرعون رب ہے, یہ دین بدل دے گا تمہارا. او ایو دہرا فی الارض الفساد, اور یہ یا اگر دین بہت زیادہ کامیابی نہ بھی ملی تو مجھے ڈر ہے کہ یہ زمین میں ہمارے شہر میں ہمارے شہروں میں ملک میں فساد کرے گا, سیکیورٹی تھریٹ ہے موسیٰ ہماری. اب یہاں پر یہ نقطہ یاد رکھنا چاہیے کہ جب ایک بندہ کسی دوسرے کے خلاف بول رہا ہو, اسے برا بھلا کہہ رہا ہو, تو جلدی جلدی اس کی بات قبول کرنے سے پہلے پہلے اس بندے کو دیکھنا چاہیے جس کے منہ سے جملہ نکل رہا ہے کہ وہ خود کس قسم کا بندہ ہے. توجہ فرما رہے, اگر وہ خود کرپٹ ہے, خود گندا ہے, خود فسادی ہے اور سب کو پتہ بھی ہے. ابھی آپ دیکھتے ہیں نا پاکستان میں جب سیاسی جلسے ہوتے ہیں سیاستدان کیسے الزام لگاتے ہیں. ابھی یہی آپ دیکھ لیں, ابھی جو جنہوں نے مل کے اتحاد کر کے حکومت بنائی ہے, انہوں نے ابھی تھوڑی دیر پہلے ایک دوسرے کے ساتھ کیا کر رہے تھے, یہ ہے یہ فلان ہے. ایک نے نواز شریف نے کچھ عرصہ پہلے بے نظیر جب آئی تھی پاکستان میں کتنا کیا کیا گند نہیں کیا اس نے, انہوں نے نواز شریف اور ان کے بارے میں کیا کچھ چھوڑا ہے, لیکن وہ دنیا کا مردار کھانے کے لیے پھر یہ اکٹھے. مولا کا فرمان ہے دنیا کا مردار, دنیا مردار ہے اور اس کے پیچھے دوڑنے والے کتوں کی طرح, بھونکتے بھی ہیں کاٹتے بھی ہیں. بھونکنے سے کام چلے تو بھونک کے نکال لیتے ہیں, ورنہ وقت آ جائے تو کاٹتے بھی ہیں ایک دوسرے کو. آپ دیکھیں یہ منظر, ہمارا منظر جو سیاست نامے کا جو ہے پاکستان کا, اس میں آپ کو یہ والے کتے صاحب نظر آئیں گے, بھونکتے ہوئے بھی نظر آئیں گے کاٹتے ہوئے بھی نظر آئیں گے. کس لیے؟ اسی مردار کے لیے. مجھے خوف ہے تمہارا دین بدل دے گا یا زمین میں فساد کرے گا, سیکیورٹی خراب کرے گا, امن و امان خراب کرے گا. یہ موسیٰ کا تین ڈائلاگ اللہ نے یہاں پہ تین آیتوں میں کیے, پہلا ڈائلاگ جو فرعون نے بولا, دوسرا ڈائلاگ موسیٰ کا ہے, حضرت موسیٰ کا, جب حضرت موسیٰ کو یہ اطلاع ملی کہ فرعون نے یہ بات کی ہے تو موسیٰ نے کیا کہا, اور تیسرا ڈائلاگ جو ہے وہ اس مومن آل فرعون کا ہے, اور پھر ہم دیکھیں کہ پھر آگے بات چلتی ساری مومن آل فرعون کی. اس سورہ میں حضرت موسیٰ کا اتنا ذکر نہیں ہے جتنا مومن آل فرعون کا ذکر ہے, ایسا رول پلے کیا اس نے کہ قرآن میں مثلا اتنی زیادہ اس کی, اور اس کی ساری باتیں اللہ تعالیٰ نے کوٹ کی ہیں یہاں پر جو وہ کرتا تھا. اور اس نے جب شروع کیا تو اس نے اپنے آپ کو چھپایا ہوا تھا, لیکن اینڈ میں ظاہر ہے کرتے کرتے باتیں پتہ چل ہی جاتا ہے, پھر اینڈ میں پتہ چل گیا سب کو اور وہ بربلا ہو گیا. وقال موسیٰ, اور موسیٰ نے کہا, ظاہر ہے کہ موسیٰ اس میٹنگ میں نہیں تھے لیکن موسیٰ کو اطلاع ملی کہ, اور اطلاع بھی ہو سکتا ہے اسی اللہ کے بندے نے کسی ذریعے سے پہنچائی ہو کہ فرعون جو ہے نا یہ آپ کو مارنے کے چکر میں, پہلے بھی جب وہ غلطی سے بندہ مر گیا تھا موسیٰ سے تو تب بھی ایک بندے نے ان کو اطلاع دی تھی کہ آپ کو جو ہے نا مارنے کی پلاننگ ہو رہی ہے, نکل جاؤ یہاں سے. بہر کچھ قسمت قسمت کی بات ہے, بندہ کون سی جاسوسی کا انتخاب کرتا ہے. کچھ نیک لوگوں کی جاسوسیاں اور رپورٹیں فاسکوں کو دیتے ہیں جا کے تاکہ وہ نیکوں کو پکڑ سکیں, اور کچھ نیک لوگ ہوتے ہیں وہ بروں کی پلاننگ کی رپورٹیں نیک لوگوں کو دیتے ہیں تاکہ ان کو بچایا جا سکے. صلوات پڑھے محمد والے محمد. एक बार फिर सलवात पढ़ दीजिए मोहम्मद वाले। कंटिन्यू करूं, सलवात पढ़े फिर मोहम्मद वाले। अब हजरत मूसा की का जो जुमला है उस पर गौर करें। वकाला मूसा, और मूसा ने कहा, इन्नी उद्तु बिरब्बी व रब्बिकुम, मैं पनाह मांगता हूँ अपने और तुम्हारे रब की, मैं पनाह मांगता हूँ अपने और तुम्हारे रब की, मिन कुल मुतकब्बिरिन, हर मुतकब्बिर से, ला युमिनु बियौमिल हिसाब, हर उस मुतकब्बिर से अल्लाह की पनाह मांगता हूँ जो हिसाब के दिन पर ईमान नहीं रखता। यानी मूसा ने ये नहीं कहा, तवज्जो कीजिए, मूसा ने ये नहीं फरमाया मैं फिरौन से अल्लाह की पनाह मांगता, बल्कि क्या सिफात बताई, और कुरान का अंदाज भी यही है कि तुम एक बंदे की बात ना करो, तुम कौम की तरबियत क्राइटेरिया और स्टैंडर्ड्स बताओ उनको, ये बुरा है ये बुरा है, बताओ कि किन सिफात की वजह से ये बुरा है, ताकि अगर इस्टेब्लिशमेंट बंदा चेंज भी कर दे और उन्हीं सिफात पर दूसरा चेहरा आ जाए, तुम वहीं पे खड़े हो, ना कि चेहरा बदल गया है या बंदा बदल गया है या पार्टी बदल गई है तुम खुश हो जाओ, धोखा खा जाओ। अगर क्वालिटीज वही वाली है तो फिर ये भी काबिल कबूल नहीं है। लिहाजा हज़रत मूसा कह सकते थे, वकाला मूसा इन्नी उस्तु बिरब्बी व रब्बिकुम मिन फिरौन व हामान व कारून, फरमाया मिन कुल मुतकब्बिरिन, हर उस मुतकब्बिर से मैं अपने और तुम्हारे रब की पनाह में आता हूँ, ला युमिनु बियौमिल हिसाब। ये पता क्यों कहते हैं, ये रब्बी व रब्बकुम कुरान में कई मरतबा है, हज़रत ईसा की ज़ुबान से भी, इसलिए कि जिनको वो कहते थे ना कि रब्बी व रब्बुकुम, वो किसी और को रब समझते थे, और ये अल्लाह के बंदे उन्हें क्या कहते थे, मेरा भी रब है तुम्हारा भी, ये मत समझना कि अगर मैं कहूँ कि रब्बी तो मैं अपने वाले का कह रहा हूँ तुम्हारा कोई और रब है। यहाँ पे मूसा भी, चूंकि फिरौन रब कहता था, तो जब मूसा बात करते हैं उनसे तो कहते हैं रब्बी व रब्बुकुम, मैं पनाह मांग रहा हूँ अपने रब की, तो वो कहते हैं हमारा तो रब फिरौन है, तेरा रब और हमारा रब और, लेकिन साथ साथ तबलीग भी करते हैं रब्बी व रब्बिकुम, यानी तुम जो फिरौन को रब कहते हो गलत है, एक ही रब है रब्बुल आलमीन, उसकी पनाह मांगता हूं, मिन कुल मुतकब्बिरिन ला युमिनु बियौमिल हिसाब, बस एक तकब्बुर एक क्यामत का डर ना होना, ये किसी बंदे के बदतरीन दरिंदा बनने के लिए काफी है तकब्बुर, क्योंकि क़यामत पर ईमान ना भी हो अगर फ़र्ज़ करें, लेकिन तकब्बुर ना हो तो बंदा अच्छा होता है, यानी दुनियावी तौर पे अच्छा होता है, लेकिन जिसमें तकब्बुर हो वो तो छोटी छोटी बात में उसको आग लग जाती है, उसको बंदों की जगह कीड़े नजर आते हैं जब इक़्तदार भी हो उसके पास, वो बर्दाश्त नहीं करता और फिर जो चाहे जुल्म करता है। तो बस एक सिफत तकब्बुर बदतरीन सिफात में से, और इंसान को अपने आप को चेक करना चाहिए। जिंदगी में बाज़ औक़ात ऐसा होता है कि इंसान को कोई अचीवमेंट, कोई बड़ी पोजीशन, कोई ज़्यादा माल और दौलत, कोई प्रॉपर्टी, कोई फलान जैसे ही मिलता है तो ऐसा लगता है कि ना टांगों में और इन जगहों में ना करंट ज़्यादा आ गया, अकड़ जो है ना थोड़ी बढ़ जाती है, दिमाग में वो गैस भरी होती है, मैं इतने का मालिक हूँ इतने का मालिक हूँ, तो वो चाल में उसका अक्स नजर आना शुरू हो जाता है। जबकि अल्लाह कुरान में क्या फरमाता है, व इबादुर रहमान अल्लज़ीन यमशून अलल अर्द हौनन, रहमान के बंदे वो हैं जो जमीन पर इनकसारी से चलते हैं, अकड़ते नहीं। तो एक सिफत तकब्बुर जो इंसान को तबाह करती है, जानवर बना देती है बाज़ौक़ात अगर उसके हाथ में इक़्तदार आ जाए, अगर तकब्बुर ना हो सही रहता। दूसरी, لا يؤمن بيوم الحساب, قیامت کے دن پہ اسے نہیں یقین ہوتا. اچھا یاد رکھیں جو قرآن کا جو لہجہ ہے, اللہ تعالیٰ سب کو توفیق دے آیات قرآن میں تدبر کرنے کی, آپ کو پتہ چلے گا اللہ تعالیٰ ناموں کی پرواہ نہیں کرتا کہ یہ اپنے آپ کو یہودی کہتا ہے, نصرانی کہتا ہے, فلان کہتا ہے, کہتا تو اندر چیک کرو تم نے کیا پالا ہے اپنے اندر. تو جو قیامت کے دن پر ایمان ہے وہ بندے کو کیا کرتا ہے, کنٹرول میں رکھتا ہے. میں جو کر رہا ہوں یہ نوٹ ہو رہا ہے اور میں نے اس کا جواب دے کر نکلنا ہے اللہ کی بارگاہ. کل نفس بما کسبت رہینہ, قرآن کے لفظ ہیں, ہر انسان اس نے جو جرم کیا ہے اس کے بدلے میں ہمارے پاس گروی رکھا ہوا ہے, اپنے انٹروگیشن کروائے گا قیامت کے دن, مثلا اپنا کٹہرے میں آئے گا, الگ یہ کام کیوں کیا تو نے, بتائے گا کہ اللہ کو سب پتہ ہے لیکن عدالتی کاروائی ہونی. قرآن کی آیات گواہی دیتی ہیں, اللہ تعالیٰ فرماتا ہے جن کی طرف ہم نے رسول بھیجے ان سے بھی اور رسولوں سے بھی ہم سوال کریں گے قیامت کے دن. اللہ کے نبی بھی آ کر اپنی رپورٹ دیں گے, اللہ ان سے پوچھے گا, جیسے قرآن میں آتا ہے نا اللہ عیسیٰ کو بلا کے پوچھے گا کہ عیسیٰ تو نے کہا تھا ان سے کہ میری مجھے اور میری ماں کو بھی معبود بنا لو, عیسیٰ اور مریم کو بھی بڑھا بڑھا کے اللہ کے پاس لے جاؤ, حضرت عیسیٰ کو قصور ہے اس میں؟ نہیں, لیکن آئیں گے. یہ سورۃ المائدہ کے آخر میں آیات ہیں, پوری جو ہے نا ہر امت میں سے اللہ ایک گواہ بلائے گا ان کے نبی کو, تو حضرت عیسیٰ کو بلائیں گے اور کہیں گے یہ جو انہوں نے عقیدہ بنا لیا تھا کہ آپ اللہ کے بیٹے ہیں اور آپ یہ وہ ہیں, آپ نے کہا تھا ان سے, الفاظ ہے قرآن کے. اور میں آپ کو ایک روایت میں بتاؤں, حدیث, ایک شخص آیا حج کا موقع تھا, تو ایک بندے نے آ کے, یعنی امام صادق علیہ الصلوۃ والسلام بھی موجود تھے, اس نے آ کے امام سے کہا کہ اے فرزند رسول, ایک شخص لبیک احرام کے وقت لبیک اللہم لبیک کہنے کی جگہ آپ کا نام لے رہا ہے, لبیک عرب اپنے حضور کے اعلان کے لیے کہتے ہیں, یعنی آپ اگر عربی کلاس میں بیٹھ کے اٹینڈنس لگ رہی ہو تو وہ جس کا نام بولتے ہیں وہ لبیک کہتا ہے, لبیک یا استاد, ٹھیک ہے نا. لیکن حج کے موقع پر کس کو لبیک کہنا ہوتا ہے؟ اللہ کو, لبیک اللہم لبیک. تو امام نے بتایا کہ یہ زیادہ ہی کوئی آپ سے جو ہے نا وہ کر رہے کہ کہہ رہے لبیک یا جعفر لبیک. امام نے, یہ روایت میرے پاس یعنی موجود ہے اسی ٹیب میں اگر کسی کو مثلا چاہیے اور ریفرنس وغیرہ, امام نے فرمایا کہ میرے بارے میں کہہ رہے جو ایک ادنا بندہ ہے, اور ایک ادنا بندے کا, اس اللہ کے ایک ادنا بندے کا بیٹا ہے اور اس کی ایک ادنا کنیز کا بیٹا ہے, اللہ کی قسم میں مروں گا, مجھے موت آئے گی, پھر مجھے اٹھایا جائے گا اور پھر مجھے بلا کر پوچھا جائے گا, اور اس نے جو مجھ پہ تہمت لگائی ہے قیامت کے دن اللہ کو مجھے جواب دینا پڑے گا کہ اللہ مجھ سے پوچھے گا تو نے ان سے کہا تھا. بالکل اگزیکٹلی وہی بات کی امام نے جو عیسیٰ کے بارے میں قرآن میں, اگزیکٹلی وہی بات کہ تہمت اس نے لگائی ہے قیامت کے دن کٹہرے میں بلایا جاؤں گا اور مجھ سے کہا, اللہ پوچھے گا کہ تو نے ان سے کہا تھا کہ اللہ کی لبیک چھوڑ کے میرے نام پہ لبیک کرو. صلوات پڑھے محمد و آل محمد. لا یؤمن بیوم الحساب, ون تھرڈ قرآن تقریباً قیامت کے بارے میں, ون تھرڈ قرآن. اس بات پہ توجہ فرمائیے, بہت غور کیجیے گا, میری آپ سے ریکویسٹ ہے, جو بات میں نقطہ کہنے لگوں شاید بعض دوستوں کے لیے نیا نہ ہو, لیکن یہ ایک بہت بڑا انحراف ہے اور اس کی وجہ قرآن, کتنے انحراف ہیں جن کی وجہ قرآن سے دوری ہے. ون تھرڈ قرآن قیامت کے بارے میں ہے, قیامت سے ریلیونٹ, حساب کتاب سے ریلیونٹ آیات ہیں, اور اس میں گویا اللہ تعالیٰ نے پوری تاکید کی یا پوری کوشش کی, اللہ کے بارے میں کوشش کا لفظ صحیح نہیں ہے, یعنی ہر وہ بات کہی ہے کہ جس کے نتیجے میں کیا ہو, قرآن پڑھنے والا قیامت سے ڈرے. سمجھ رہے ہیں؟ آپ قرآن پڑھیں, قیامت کا خوف اللہ دلوں میں بٹھانا چاہتا ہے. جب وہ حادث اقترب للناس حسابهم وهم في غفلة معرضون, بہت قریب آ گیا لوگوں کا حساب اور وہ غفلت میں پڑے ہوئے اللہ کی نصیحت سے رخ پھیر رہے ہیں. جب تم اس کو دیکھو گے, دودھ پلانے والی, ہر دودھ پلانے والی جسے دودھ پلا رہی ہوگی وہ بھول جائے گا اس کو. آپ کو پتہ ہے جب بچہ ماں کا دودھ پی رہا ہوتا ہے تو ایک اللہ نے بہت سٹرونگ کنیکشن, ماں سے برداشت نہیں ہوتا اس وقت, اگر بچہ روئے تو دودھ کے لیے تو اس کو تڑپتی ہے کہ اس کو پلائے, لیکن اللہ فرماتا ہے قیامت کا حادثہ اتنا سخت ہوگا کہ دودھ پیتا بچہ ماں کو بھول جائے گا. اور جو حاملہ ہوں گی ان کے حمل سخت ہو جائیں گے, اور تو دیکھے گا کہ لوگ ایسے چل رہے ہیں جیسے نشے میں, جیسے شراب پیو کسی بندے نے تو ادھر ڈولتا ہے. اللہ تعالیٰ فرماتا ہے وما هم بسکارا, یہ نشے میں نہیں ہوں گے, ولکن عذاب اللہ شدید, اتنا زور کا وہ جھٹکا ہوگا کہ بیلنس نہیں کر سکیں گے خود کو, گرتے پڑتے پھریں گے, دیکھنے میں یوں لگیں گے جیسے نشے میں. ایک مثال, بھرا پڑا قرآن اللہ نے قیامت کے مناظر دکھائے. یہ یطعمون الطعام علی حبه مسکینا و یتیما و اسیرا انما نطعمکم لوجہ اللہ لا نرید منکم جزاء ولا شکورا. یہاں پہ جا کے بیان کرنے والے رک جاتے ہیں, اگلی آیت بیان نہیں کرتے. اگلی آیت میں کیا ہے؟ یہی ہستیاں فرما رہی ہیں, انا نخاف من ربنا یوما عبوسا قمطریرا. ہم یہ کام کیوں کر رہے ہیں؟ ہم اپنے رب کی طرف سے آنے والے اس دن سے ڈرتے ہیں جو بہت خوفناک ہے. قیامت سے ڈرتے ہیں اہل بیت. یہاں پہ کیا گنگا بہ رہی ہے؟ تم اہل بیت کو مانتے ہو, تمہیں پرواہ کوئی, وہ خود ڈرتے ہیں. قرآن کی آیت ہے, حدیث ہوتی تو کوئی کہتا یہ حدیث جھوٹی ہے. وہی لوگ جو مسکین یتیم اسیر کو کھانا کھلا رہے ہیں, جن کے لیے یہ آیت اتری ہے, وہ کیا کہہ رہے ہیں؟ ہم ڈرتے ہیں اپنے رب کی طرف سے آنے والے اس دن سے, ابوسن, جو بہت ہی ہولناک ہوگا. اس کے مناظر, اس کی وہاں پہ صورتحال بہت شدید ہوگی, ہم ڈرتے ہیں اس دن سے. یہاں پر پورا زور نہ فقط ہمارا بلکہ دوسرے مسالک میں بھی. پبلک کب خوش ہوگی تقریر سے؟ جب جنت کنفرم کر کے اٹھایا جائے ان کو. لوگ جب پھنسے ہوں گے تم یوں نکلو گے جیسے پتہ نہیں گولی نکل جاتی وہاں سے, کس نے کہا ہے؟ جن کے نام پر تم یہ دبا رہے ہو وہ کہہ رہے ہیں ہم ڈرتے ہیں اس قیامت کے دن سے. تم کہاں سے بلٹ بن کے نکل رہے ہو وہاں سے؟ اللہ اپنے رسول سے کہہ رہے ہیں قل انی اخاف ان عصیت ربی عذاب یوم عظیم. ریپیٹڈلی قرآن میں یہ آیت آئی ہے ایک ہی لفظوں میں. اے رسول کہہ دیجئے اگر میں بھی اللہ کی نافرمانی کروں میں اس عظیم دن کے عذاب سے ڈرتا ہوں. وہ تو عذاب سے ڈرنے کا اعلان کر رہے ہیں, قیامت کے دن سے ڈر رہے ہیں, اور قوم ان کے نام پر پکی فٹ ہوئی پڑی ہے جنت میں, ہمیں پرواہ کوئی. یہ ہے قرآن سے دوری کے وجہ سے مارکیٹ میں یہ مال بکتا ہے. مارکیٹ میں یہ مال کیوں بکتا ہے؟ اس لیے کہ قوم اللہ کی کتاب سے دور ہے, ورنہ یہ مال بکتا ہی نہ. کاش کہ ہمارے بچے نوجوان اتنی دفعہ پڑھ چکے ہوتے. یہ تو سمپل سمپل ٹرانسلیشنز ہیں, یہ کوئی تفسیریں نہیں ہیں. یہ صرف آپ کسی کا ٹرانسلیشن اٹھا کے پڑھیں, ہر ایک نے یہی لکھا ہوا ہے, بدل نہیں سکتے اس کو. پھر وہ کھڑا ہو کے کہے گا آپ تو کہہ رہے ہیں تمہیں پرواہ کوئی نہیں, تو جن کے نام پہ کہہ رہے ہو وہ تو خود کہہ, اللہ تعالیٰ کہہ رہے ہیں وہ تو ڈرتے ہیں, کہہ رہے ہیں ہمیں ڈر لگتا قیامت سے, آپ ہمارا ڈر کیوں نکال رہے ہو؟ کوئی جواب نہیں دے سکتا, بونگیاں ماریں گے پھر, اور پھر تھوڑی بونگیاں ماریں گے اس کے بعد پھر خود بھی پڑھنا شروع ہو جائیں گے. جب انہیں پتہ ہوگا کہ نہیں. ہمارے ایک ٹیچر تھے, وہ ان سے جب ہم سوال کرتے تھے تو اس سوال پہ خود تحقیق کرو, سوال پہ خود تحقیق کرو. بعد میں عرصے کے بعد انہوں نے بتایا کہ نا جس کلاس کے بچے نالائق ہوتے ہیں نا, तो उस्ताद भी तैयारी करके नहीं आता, तो कोई सवाल कर दे तो उसे भी नहीं पता होता, तो फिर वो कहता तहकीक करो इस पर, तहकीक करो, कल तुम भी करके आना, फिर ऐसे ना पकी पकाई खीर ना खाया करो, जो खुद बताया। लेकिन अगर किसी क्लास के बच्चे पढ़ते हो तो उस्ताद भी पहले घंटा बैठ के तैयारी करता है फिर क्लास में आता है। अभी जो तकरीरें बन रही होती है ना, उसमें ज़्यादातर ये होता है कि नुक्ता कैसे बनाना है, महीना पहले दो महीने पहले अशरा तैयार होना शुरू हो जाता है, किस पे जोर होता है, कौम की इसलाह कैसे करनी है, शायद हो नारे कैसे लगवाने, फलान कैसे करना। तो इधर नारे वाला कुरान में तो है ही कोई नहीं, वो चंद आयात है जो आप बार 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 सुनते रहते हो, बाकी आयात कहाँ है। आप यही देख लो, ये जो आयत है कि जिन हस्तियों ने तआम मिस्कीनन व यतीमन व असीरा खिलाया, ये आप सुनते हैं, हम सिर्फ अल्लाह की रजा के लिए कर रहे हैं, ला नुरीदु मिनकुम जज़ान वला शुकूरा, अगली आयत सुनते हैं आप, हालांकि उनकी बात तो कंटिन्यू, ईमानदारी का तकाजा ये है कि अगली बात ही पूरी करो, बताओ आवाम को कि ये जिनके इतने फजाइल हैं वो क्या कह रहे हैं, वो कह रहे हैं कि हम अल्लाह वो हम क़यामत के दिन से डरते हैं, वो बहुत खतरनाक दिन है। तो अल्लाह ने पूरा जोर लगाया कि कुरान पढ़ने वाला क़यामत का खौफ महसूस करे, और यहाँ पे जोर लगाया जा रहा है, पूरा जोर लगा रहे कि अपनी ऑडियंस को, अपने सामईन को कुरान क़यामत से बेफिक्र कर दो। फिर ऑडियंस अल्लाह की इताअत का जज्बा उनमें कम नहीं होगा तो और क्या होगा, जो मर्जी में आए उस तरह जिंदगी गुजार लो, जहाँ दिल करे अमल कर लो, जहाँ दिल करे छोड़ दो, क्योंकि जन्नत जो पक्की है, हमने तो यूं गुजर जाना है। ये सारी खाम ख्यालियाँ क्यों बिकती हैं, क्यों ये माल बिकता है, बार बार कह रहा हूँ, इसलिए कि हदीस सकलैन पर अमल नहीं है, हदीस सकलैन पर अमल नहीं है। अल्लाह की किताब में की गई साफ साफ बातों के खिलाफ नज़रियात बिक रहे और लोग खरीदते हैं उसको। एक सलावत पढ़ दे मोहम्मद वाले मोहम्मद। और मूसा ने कहा मैं अपने और तुम्हारे रब की पनाह मांगता हूँ हर उस तकब्बुर करने वाले से जो यौम हिसाब पर ईमान नहीं लाता। और ये याद रखिए, बस मैं यहीं पर तमाम करूँ, ये बात आपको नुक्ता बता दूँ, और ये सब वही कुरानी नुकात है कि वो मुतकब्बिर जो क़यामत के दिन पर ईमान नहीं लाता। तो हम तो सारे कहेंगे, मैं आपसे पूछूँ, आप मुझसे पूछे ईमान रखते हो क़यामत पर, हम सब कहेंगे बिल्कुल, तौहीद अदल नबूवत इमामत क़यामत, बचपन से हमने रटा हुआ है, उसूल दिन कितने हैं, पाँच हैं। अल्लाह इस तरह ज़ुबानी तौहीद अदल नबूवत इमामत क़यामत के रट लेने को कबूल नहीं करता। कैसे, आप देखिए, आप आयात कुरान में गौर करें, आपको पता चलेगा अल्लाह ताला कैसे गाइड करता है। ये मैं बहुत मिसाल देता हूँ, सूरतुल माउन, कि अल्लाह कौन से क़यामत पर कब कबूल करेगा कि ये क़यामत पर ईमान रखता है या क़यामत पर ईमान नहीं रखता। अल्लाह ताला फरमाता है अरअयतल्लज़ी युकज़्ज़िबु बिद्दीन, क्या तूने उसको देखा है जो जज़ा को झुटलाता है, क़यामत को झुटलाता है कि एक दिन हिसाब होना, उसको झुटलाता है, देखा तूने उसको। अब आयत पढ़ के बंदा कहे या अल्लाह हम तो तौहीद अदल नबूवत इमामत क़यामत ईमान रखते हैं, अल्लाह तो कहे ब्रेक पे पाँव रख, पहले मेरी पूरी बात सुन, मैं तुझे अलामत बताता हूँ, सिम्टम्स बताता हूँ कौन क़यामत को झुटलाता है। अलामत नंबर एक, फ़दालिकल्लज़ी यदुउल यतीम, जब यतीम इसके कहीं हथे चढ़ जाए उसके साथ बुरा सलूक करते। अलामत नंबर दो, वला यहुद्दु अला तआमिल मिस्कीन, इसके मुआशरे में महरूम गरीब पड़े हुए, खुद खा खा के तबाही मचा देता है और उसकी परवाह कोई, उनकी परवाह कोई नहीं। ये दो अलामतें जिसमें हैं अरअयतल्लज़ी युकद्दिबु बिद्दीन, यहां से पता चलेगा कौन क़यामत पे ईमान रखता है। ईमान वालों क्यों कहते जो करते नहीं, ये मतलब है। तो अल्लाह ने अलामात बताई हैं कि अगर तुम्हारे दिल में क़यामत पर ईमान है तो वो किन चीज़ों में मुनअक़िस होगा, तुम्हारी हरकात और सकनात से कैसे मुनअक़िस होगा, कैसे पता चलेगा कि तुम्हारा क़यामत पर ईमान है या क़यामत पर ईमान नहीं है। अगर तुम्हें परवाह नहीं है मुआशरे के महरूम लोगों की, युकज़्ज़िबु बिद्दीन में शामिल हो तुम जज़ा को झुटलाते हो, यानी तुम्हारा अमल झुठला रहा है, जुबान से बेशक रट वो तस्बीह पढ़ते रहो के उसूल दीन की तस्बीह पढ़ो हज़ार दफ़ा दिन में, लेकिन तुम्हारा अमल उसको झुठला रहा है। अल्लाह कह रहा है मैं तुम्हें बताता हूँ, जैसे आप किसी डॉक्टर दोस्त के पास जाओ अपने और वो आपसे कहे कि यार तू बीमार है, कहे यार जा जा मैं तो बिल्कुल ठीक हूँ, कहे मैं डॉक्टर हूँ, मैं तुझे अलामात बताता हूँ, तेरी आँखें जो है ना वो पीली हैं, तेरे जनाब आँखों पर ना साइड पर हल्के पड़े हो, मिसाल के तौर पर। बाज़ अवक़ात इंसान को ऐसी चीज़ें होती हैं लेकिन वो समझता है मैं ठीक हूँ, तो वो कहता है डॉक्टर, अल्लाह भी कहता है डॉक्टर मैं हूं, मैं तुझे बताता हूं तू क्यामत पे ईमान रखता है या क्यामत पे ईमान नहीं रखता, मैं तुझे दो अलामतें बताता हूं, ये तेरे में पाई जाती है, तू नहीं, तू झुटलाता है क्यामत को। कैसे झुटलाता है? जुबान से तो नहीं झुटलाता, अपने अमल से झुटलाता है, अपनी बेहिसी से, अपनी गफलत से झुटलाता है क्यामत को। तू जिसे पता हो मैंने जाके जो माल कहाँ से कमाया, माल कहाँ लगाया, ये रिवायत आप पढ़े, चार सवाल जब पूछे जाएंगे बड़े बड़ों के कदम डगमगा जाएंगे। उम्र कहाँ गुजारी, खास तौर पे जवानी कहाँ गुजारी, माल कहाँ से कमाया और माल कहाँ पे खर्च किया, बड़े बड़ों के कदम डगमगा जाएंगे। उसमें इसी से रेलेवेंट है वो कि तेरे मुआशरे में मसाकीन थे, तुझे उनकी परवाह ही कोई नहीं थी। तो अल्लाह क़यामत से डराता है और हमारे खतीब क़यामत का डर हमारे दिलों से निकालते हैं। तुम तो पक्के जानती हो 180 डिग्रीज इनहराफ है इन तकरीरों में और कुरान के लफ्जों में। अल्लाह अहले बैत की जुबान से कहलवा रहा है इन्ना नखाफ मिन रब्बिना यौमन अबूसन कम तरीरा, और उन्हीं के नाम पे क़यामत का खौफ दिलों से निकालो, और तुम तो उनको मानते हो, तुमने तो निकल जाना है। ये है वो इनहराफ, इनहराफ जो कुरान से दूरी की वजह से और आवाम को खुश करने के लिए और दाद लेने के लिए लोग करते हैं। वजह क्या है? अल्लाह की किताब जो है वो पहले नंबर पर नज़रों के सामने नहीं होती। बस मैं यहीं पर आज के इस दर्स को तमाम कर रहा हूँ।